यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म टीकाराम सुनार। शुरूमा प्रमुख समाचार। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा गए रातीको बाढ़ीले 20 घर टहरा बगायो। विभिन्न स्थानमा पुल बगाउँदा आवत जावत बन्द। नागरिकको जीवन रक्षा उद्धार र राहतमा खटिन सम्बन्धित निकायलाई गृहमन्त्री बालकृष्ण खाँडको निर्देशन। नेपालमा आज 2568 जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमित थप 18 जनाको मृत्यु। खोप लगाएको प्रमाणपत्र निशुल्क वितरण गर्न सम्बन्धित अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन। जुम्ला जिल्लाको खलंगा विद्युतको राष्ट्रिय प्रसारण लाइनमा जोडियो। र म्यानमाको सैनिक सरकारद्वारा सन् 2023 अगस्तसम्ममा संसदीय निर्वाचन गर्ने घोषणा। समाचार अब विस्तारमा। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका 20 घर टहरा बाढ़ीले बगाएको छ। गत असार 1 भीषण बाढ़ीले लेदो भरिएका घरहरू गए रातीको वर्षापछि आएको बाढ़ीले बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। बाढ़ीले चनौटेको रातो पुल पनि बगाएको छ। मेलम्ची ओडा नम्बर 7 र 8, पाँच पोखरी 1 र 2 र हेलम्बुका धेरै ओडा जोड्ने पुल बगाएसँगै सवारी आवत जावत बन्द भएको छ। त्यस्तै ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुलसँगै ताला माराङ प्रहरी चौकीको भान्सा पनि बगाएको छ। मेलम्ची बजारदेखि माथि कुनै पुल बाँकी नरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिनुभयो। हेलम्बु राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा मेलम्चीबाट हेलम्बु जाने सवारी साधन रोकिएका छन्। यसैबीच गृह मन्त्रालयमा आज बसेको विपद व्यवस्थापन समितिको बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले नागरिकको जीवन रक्षा उद्धार र राहतमा खटिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। बैठकमा गैराती सिन्धुपाल्चोकको हेलम्बु बजारमा आएको बाढ़ीले चनौटे पुल बगाउँदा सड़क सञ्जाल अवरूद्ध भएकाले तत्काल वैकल्पिक पुलको व्यवस्था गर्ने विषयमा छलफल भएको छ। बाढ़ी पहिरो प्रभावित क्षेत्रमा सहज रूपमा खाद्यान्न र औषधिजन्य सामान ढुवानीको व्यवस्था मिलाउनु पर्ने, बाढ़ी पहिरोले क्षति पुर्याएको सड़क आवागमन सहज बनाउन 3 तहका सरकारी निकायबीच समन्वय गर्न बैठकमा सम्बद्ध निकायलाई निर्देशन दिइएको छ। बाढ़ी पहिरोले क्षति पुर्याएको सड़क पहुँच निर्माणका लागि केन्द्रले अग्रसरता लिने र आवश्यक बजेट व्यवस्थापनका लागि सहजीकरण गर्ने बैठकले निर्णय गरेको छ। तुइन हटाएर झोलुङ्गे पुल निर्माण कार्यलाई तीव्रता दिनुपर्ने गृहमन्त्री बालकृष्ण खाँडले बताउनुभयो। नेकपा एमालेको स्थायी कमिटि बैठकले साउन 24 केन्द्रीय कमिटिको बैठक बोलाउने निर्णय गरेको छ। ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आज बसेको बैठकले भदौ 27 र 28 आह्वान गरिएको विधान महाधिवेशनको तयारीका लागि तथा पार्टी संगठनका विविध विषयमा छलफल गर्न केन्द्रीय कमिटिको बैठक बोलाइएको महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो। यस्तै बैठकले पार्टी सदस्यताको नवीकरण र अध्यावधि गर्ने समय सीमा तोकेको छ। देशभरका वडा तहमा असोज 3 गतेसम्म र पालिका तहमा असोज 9 गतेसम्म अधिवेशन गरिसक्ने निर्णय भएको महासचिव पोखरेलले जानकारी दिनुभयो। एमाले स्थायी कमिटि बैठक भोलि पुनः बस्नेछ। नेकपा माओवादी केन्द्रले यही साउन 30 गतेसम्म पार्टीका सबै वडा समिति गठन गरी त्यसको यथार्थ विवरण केन्द्रीय कार्यालयमा उपलब्ध गराउन केन्द्रीय सदस्यलाई निर्देशन दिएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज बसेको स्थायी समिति बैठकले यही साउन 30 बस्ने केन्द्रीय समिति बैठकमा सो विवरणसहित उपस्थित हुन निर्देश गरेको प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। संविधान र लोकतान्त्रिक मूल्य र मान्यताका लागि स्थापित भएको 5 गठबन्धनलाई देश र जनताको पक्षमा थप प्रभावकारी बनाउने निर्णय पनि भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। कर्णाली नदीमा डुंगा पल्टिँदा एकजनाको मृत्यु भएको छ भने अन्य 3 बेपत्ता भएका छन्। कैलालीबाट सुर्खेत जाने क्रममा कर्णाली नदीमा डुंगा पल्टिँदा घाइते भएकी कैलालीको मोहनयाल गाउँपालिका 3 19 धनसरा सलामी मगरको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। डुंगामा 10 सवार रहेकोमा 5 सकुशल उद्धार गरिएको छ भने 1 शिशुको घाइते अवस्थामा उद्धार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो। बेपत्ता हुनेमा सोही गाउँपालिका निवासी 20 उर्मिला सलामी मगर, उहाँकी 10 शिशु र 20 पार्वती थापा रहेका छन्। बेपत्ताको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जुम्ला जिल्ला राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। आजदेखि जुम्ला सदरमुकाम खलंगामा राष्ट्रिय प्रसारण लाइन पुगेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेले जानकारी दिनुभयो। दैलेखको दुल्लुदेखि कालीकोट हुँदै 11 केभी राष्ट्रिय प्रसारण लाइन जुम्ला सदरमुकाम खलंगा पुगेको र जिल्लाका 8 वटै स्थानीय तहमा लाइन विस्तारका लागि प्रक्रिया अघि बढ़ाइएको पाण्डेले बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तर्राष्ट्रिय यात्रा गर्नुपर्ने नागरिकहरूलाई कोरोना विरूद्धको खोप लगाएको प्रमाणीकरण निशुल्क गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी शुक्रराज ट्रफिकल तथा सरूवारोग अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल, पाटन अस्पताल र सशस्त्र प्रहरी अस्पताललाई निशुल्क खोप प्रमाणपत्र प्रमाणीकरण गर्न निर्देशन दिएको हो। वैदेशिक रोजगारी तथा कामका सिलसिलामा अन्तर्राष्ट्रिय यात्रा गर्नुपर्ने नागरिकलाई खोप लगाएको प्रमाणीकरण निशुल्क गर्न यसअघि नै निर्देशन दिए पनि केही अस्पतालहरूले शुल्क लिएको जनगुनासो आएको विज्ञप्तिमा उल्लेख छ। नेपालमा आज थप 2568 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 12,636 नमूनाको पीसीआर र एन्टीजेन विधिबाट परीक्षण गर्दा 2568 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसैगरी आज 2020 जना संक्रमणबाट मुक्त भएका छन्। हालसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर 94.1% रहेको मन्त्रालयले जनाएको छ। यस्तै कोरोना संक्रमणका कारण आज थप 18 जनाको मृत्यु भएको छ। हालसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको कुल संख्या 9,875 पुगेको छ। कोरोना भाइरसको जोखिम कायमै रहेका बेला पनि सयौं सुदूरपश्चिमेलीहरू रोजगारीका लागि दैनिक गड्डा चौकी र गौरीफन्टा नाका भएर भारत जान थालेका छन्। खेतीपातीको काम सकिएपछि गाउँमा रोजगारी नपाउँदा त्यहाँका युवा कामका लागि भारतका विभिन्न शहर जाने क्रम बढ़ेको हो। कञ्चनपुरको गड्डा चौकीमा रहेको इलाका प्रहरी कार्यालयका अनुसार प्रत्येक दिन कम्तीमा 5-700 युवा काम खोज्न भारत जान थालेका छन्। अधिकांश नेपाली भारतको पंजाब, मुम्बई, आगरा, राजस्थान स्थान, बरेली, लखनऊ, सिमला तथा काला पहाड़का शहरहरूमा कामका लागि जाने गरेको प्रहरीले जनाएको छ। वीरगंज स्थित नारायणी अस्पतालमा एकैसाथ 9 वटा डायलासिस मेसिन संचालनमा आएपछि हाल मृगौला रोगीको उपचार सहज भएको छ। नारायणी अस्पतालमा बिग्रिएर थन्किएका मेसिनको मरमतसँगै स्वास्थ्य मन्त्रालयबाट थप मेसिन प्राप्त भएपछि मृगौला रोगीले डायलासिसका लागि लामो समयसम्म कुर्नुपर्ने समस्या अन्त्य भएको हो। वीरगंजबाट संवाददाता ध्रुव अधिकारीको रिपोर्ट।
नारायणी अस्पताल वीरगंजमा अहिले मृगौला डायलोसिसका लागि थप मेसिन संचालनमा आएपछि मृगौला रोगीहरूको सहजै उपचार भइरहेको छ। कोरोना संक्रमणको संख्यामा कमी आएसँगै डायलोसिस वार्डमा साप कम भएको साथै थपिएको मेसिनले गर्दा बिरामीहरूको उपचार सहज भएको नारायणी अस्पतालकी डायलोसिस वार्ड इन्चार्ज मनिता कुमारी शाहले बताउनुभयो।
बिरामीको चाप पनि अलिकति घट्या छ, मेसिन पनि धेरै भएको कारणले गर्दाखेरि चाहिँ हामीलाई अहिले सेवा दिनलाई कुनै पनि गाह्रो भएको छैन र बिरामी
नारायणी अस्पतालमा दैनिक 30-34 जनासम्म डायलोसिस सेवा लिने मृगौलाका बिरामीहरू आउने गरेको र मेसिनको अभावमा घण्टौसम्म कुर्नुपर्ने अवस्था अहिले बन्द भएको छ। पछिल्लो समय केन्द्रले पठाएको डायलोसिस मेसिन सहित अस्पतालमा बिग्रिएर राखिएका मेसिनको मर्मत सम्भार भएपछि सहजै उपचार भइरहेको भन्दै मृगौला रोगीहरू हर्षित भएका छन्।
मेसिन धेरै भएछ, अहिले पुग्नु भइरहेको छैन, टाइममा
नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर वीरेन्द्र प्रधानले रेगुलर तथा कोविड बिरामीका लागि मात्रै नभई हेपाटाइटिस बी र सी तथा एचआईभी एड्सका रोगीहरूलाई पनि डायलोसिस सेवा प्रदान गर्ने प्रति अस्पतालको ध्यान केन्द्रित भएको बताउनुभयो।
9 वटा मेसिन छ रनिङ अवस्थामा, जसमध्ये 6 वटा मेसिन हामीहरूले जुन रेगुलर हाम्रो बिरामीहरू छ त्यसमा युज गरिराखेका छौँ, 2 वटा मेसिन हामीहरूले कोविड पेसेन्टहरूको लागि राखेको छौँ, र चाहिँ एउटा मेसिन हामीसँग अहिले छ जुन डिपार्टमेन्टसँग डिस्कसन गरेर हेपाटाइटिस बी सीको बिरामीहरू वा एचआईभीको पेसेन्टहरू हो उहाँहरूको डायलाइसिस पनि हामीहरू यहाँ गर्छौँ।
कोविडको महामारीमा मृगौला सम्बन्धी रोगका कोविड बिरामीहरूले समयमा उपचार नपाएकै कारण ज्यान गुमाउनु परेको थियो। 9 वटा डायलोसिस मेसिन अहिले एकसाथ सञ्चालनमा आएपछि मृगौला रोगीहरूमा उत्साह त थपिएको छँदैछ। अस्पताल प्रशासनले पनि डायलोसिस मेसिनको नियमित सञ्चालन र व्यवस्थापनमा समेत उचित ध्यान दिनुपर्ने देखिएको छ। ध्रुव अधिकारी, रेडियो नेपाल, वीरगंज।
रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन सन्देश।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
सुन्नुहोस्, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य ज्येष्ठ नागरिक, एकल महिला, अशक्त, अपाङ्ग, लोपोन्मुख जाति र 5 वर्ष मुनिका बाल बालिकाहरूले आफ्नो स्थायी बसोबास रहेको वडामा गई आवेदन दियो। भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको श्रावणदेखि कार्तिक मसान्तसम्म वडा कार्यालयमा आफ्नो नाम नवीकरण गराऊ।
लौ न, मेरो बाको नवीकरण गर्ने छुट्यो नि।
नवीकरण गर्न छुटेका लाभग्राहीहरूको नाम प्रणालीबाट हट्दछ। छुटेका नागरिकले वडा कार्यालयमा गएर पुनः आवेदन दिनुपर्नेछ र नयाँ दर्ता भएको अर्को महिनाबाट मात्र सम्बन्धित ब्याङ्क खातामा रकम जम्मा हुनेछ।
मेरो त ब्याङ्कमा खाता पनि छैन, भत्ता नगदमै आउँछ होइन?
भत्ता लिनेहरूका लागि स्थानीय तहले तोकेको ब्याङ्कले नै निशुल्क खाता खोल्नेछ। अब भत्ता नगदमा लिन पाइँदैन।
अनि ब्याङ्कमा पैसा लिन जाँदा के चाहिन्छ नि?
लाभग्राहीले आफ्नो परिचय खुल्ने सरकारी कागज पत्र लिएर ब्याङ्कमा जानु पर्नेछ। आर्थिक वर्षमा कम्तीमा पनि एकपल्ट ब्याङ्कसँग कारोबार गरेको हुनुपर्नेछ।
सबै स्थानीय तहहरूले सामाजिक सुरक्षा भत्ता ब्याङ्कबाट भुक्तानी गरौं र गराउ।
नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग।
अब बाँकी समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री परिषदको सिफारिशमा नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई यही साउन 26 गतेदेखि लागू हुने गरी कायम मुकायम प्रधान सेनापति तोक्नु भएको छ। प्रधान सेनापति पूर्णचन्द्र थापाको पदावधि सकिनु अघि उहाँ यही साउन 25 गतेदेखि विदामा बस्नुहुने भएकाले बलाधिकृत रथी शर्मालाई कायम मुकायम प्रधान सेनापति तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। रेडियो नेपालका कर्मचारीहरूका लागि सार्वजनिक खरिद सम्बन्धी 5 दिने तालिम आजबाट शुरू भएको छ। तालिमको उद्घाटन गर्नुहुँदै रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालबाट हुने खरिद प्रक्रियालाई पारदर्शी र मितवेयी बनाउँदै समयमा नै खरिद प्रक्रिया सम्पन्न गर्न तालिम महत्वपूर्ण हुने बताउनुभयो। तालिममा रेडियो नेपाल संचालक समितिका सदस्य एवं कार्यक्रम महाशाखा प्रमुख टीका भण्डारीले सार्वजनिक खरिद प्रक्रिया व्यवस्थित नहुँदा देखिएको समस्या समाधान गरी खरिद प्रक्रियालाई उन्नत र प्रभावकारी बनाउन तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो। तालिमका प्रशिक्षक एवं सार्वजनिक खरिद कार्यालयका सहसचिव चक्रवर्ती कण्ठले विभिन्न निकायहरूबाट हुने सार्वजनिक खरिदलाई प्रभावकारी बनाउन यस्ता तालिम हुनु आवश्यक रहेको बताउनुभयो। त्यस अवसरमा तालिम प्रमुख जनार्दन विष्टले तालिमका विषयवस्तुबारे प्रकाश पार्नु भएको थियो। तालिममा रेडियो नेपालमा कार्यरत 21 जना कर्मचारी सहभागी हुनुहुन्छ। निजी बैंकबाट हुँदै आएको संघीय संसद सचिवालयको सम्पूर्ण कारोबार पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक मार्फत शुरू गरिएको छ। संघीय संसद र अन्य संचार माध्यमहरूमा पटक पटक कुरा उठेपछि सभामुख अग्निप्रसाद सापकोटाको निर्देशन अनुसार वाणिज्य बैंकको सिंहदरबार शाखाबाट कारोबार गर्न शुरू गरिएको संघीय संसद सचिवालयले जनाएको छ। पोखरा नेपालगंज सीधा हवाई उडान शुरू भएको छ। बुद्ध एयरले आजदेखि पोखरा नेपालगंज सीधा हवाई उडान शुरू गरेको हो। सातामा 3 दिन आइतबार, बुधबार र शुक्रबार नियमित उडान हुने बुद्ध एयरले जनाएको छ। गण्डकी प्रदेशको राजधानी पोखरा नेपालगंजसँग सीधा हवाई उडानले जोड़िएपछि आन्तरिक र बाह्य पर्यटक बढ़ने विश्वास गरिएको छ। सुर्खेतको बराहताल गाउँपालिका बड्डी चौरका महिलाहरूले सामूहिक रूपमा गरेको बाख्रा पालनबाट मनग्य आमदानी गरिरहेका छन्। व्यावसायिक रूपमा शुरू गरेको बाख्रा पालनबाट घर चलाउन सहज भएको समूहमा आबद्ध महिलाहरू बताउँछन्। सुर्खेतबाट संवाददाता आकाश तारा बयकको रिपोर्ट।
पश्चिम सुर्खेतको बराताल गाउँपालिकाको बड्डी चौरकी चन्द्रा गौतमले 5 वर्ष अघि लालीगुराँस महिला समूहबाट एउटा बाख्रा उपहार पाउनुभयो। आफूसँग भएको पैसा समेत थपेर उहाँले 2 वटा बाख्रा खरिद गर्नुभयो। अहिले उहाँसँग 65 वटा बाख्रा भएका छन्। बाख्रा पालनबाट अगुवा कृषक बन्नुभएकी चन्द्रा गाउँका अन्य दिदी बहिनीलाई व्यावसायिक बनाउन लागि पर्नु भएको छ। सफलता सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष समेत रहेकी चन्द्राले आफ्नो आमदानीबाट घर खर्च चलाउँदै मासिक रूपमा बचत समेत गर्दै आइरहेको बताउनुहुन्छ।
बच्चा बच्चीको पढाई खर्च हुन्छ, श्रीमान पनि पढ्दै हुनुहुन्छ, सहकारीहरूमा बाल बचत छ।
कुनाथरी गाउँका 1700 घर परिवारले 70 वटा समूह गठन गरेका छन्। तिनै समूहका सदस्यले 2 वटा सहकारी सञ्चालनमा ल्याएका छन्। समूह र सहकारीमा महिला मात्र छन्। सबै सदस्यले अनिवार्य बाख्रा पालन गर्नुपर्ने नियम बनाइएको छ। समूहका सदस्यका खसी बाख्रा सहकारीको संकलन केन्द्रमा जम्मा गरी सहजै बिक्री वितरण गरिने गरिएको स्थानीय व्यापारी सूरज थापाले
खरिएर बाँडिएर हामी गाउँमा पसेर व्यापारीहरू छिर्न भन्दा समूहबाट लिएर आज फसीहरू न त किसान मर्ने न त हामी।
बाख्रा पालनबाट राम्रो आमदानी हुन थालेपछि महिलाहरूको आकर्षण बढ्दो छ। पाठा जन्मेको 2 महिनामै खसी बनाउने र 9 महिनामा बिक्री गरी आएको आमदानीले जीवन शैलीमा नै परिवर्तन आएको मनु नेपालीको भनाइ छ।
काम गरेर खान्थ्यो भने अहिले बाख्रा बेचेर खसी दुधहरू बेचेर पनि घर पनि बनाइन्छ।
विभिन्न संघ संस्थाको सहयोगमा समूह गठन गरी दिगो आय आर्जनका लागि महिलालाई बाख्रा पालन व्यवसायतर्फ आकर्षित बनाइएको थियो। बडीचौरका महिलाहरू अहिले उद्यमी भएर आत्मनिर्भर हुनुका साथै सामाजिक अभियानमा समेत सक्रिय रहेका छन्। आकाश तारा बैक रेडियो नेपाल सुर्खेत।
अब केही अन्तर्राष्ट्रिय समाचार। म्यानमारको सैनिक सरकारले सन् 2023 अगस्तसम्ममा आपतकालीन अवस्था हटाई संसदीय निर्वाचन गर्ने घोषणा गरेको छ। सैनिक नेतृत्वले 6 महिना अघि आङ सान सुकीलाई पदबाट हटाउँदा 6 महिनाभित्र निर्वाचन गर्ने बताएको थियो। एक टेलिभिजन मार्फत जुन्ता नेता मिन आङ हलिङले निर्वाचनको घोषणा गरे पनि त्यहाँ आन्दोलन र दलहरू भने निश्चित समयमा चुनाव हुन्छ भनेर आश्वस्त छैनन्। म्यानमारको सेनाले 6 महिना अघि प्रजातन्त्रवादी नेत्री आङ सान सुकी सहित वरिष्ठ नेताहरूलाई नियन्त्रणमा लिएपछि शुरू भएको झडपहरूमा अहिलेसम्म 900 भन्दा बढ़ी मानिसले ज्यान गुमाइसकेका छन्। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको लहरले पनि म्यानमारमा ठूलो क्षति पुर्याएको छ। प्रजातन्त्र पक्षधर चिकित्सक तथा कर्मचारीहरूले निर्वाचित सरकारलाई काम गर्न दिन आग्रह गरेका छन्। पूर्व सत्ताधारी दल एनएलडी र सैनिक सरकार विरोधी आन्दोलनमा शरीक हुँदा धेरै अस्पताल र सरकारी कार्यालयहरूमा समेत नियमित सेवाहरू चल्न सकेका छैनन्। म्यानमारमा कोरोना भाइरसका कारण हालसम्म 9,000 भन्दा बढ़ी मानिसले ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या 3,00,000 नाघेको छ। अफगानिस्तानको नुरिस्तान प्रान्तको कमदिश जिल्लामा अविरल वर्षापछिको बाढ़ी पहिरोमा परि मृत्यु हुनेको संख्या 113 पुगेको छ। घटनामा परि अझै दर्जनौ व्यक्ति हराइरहेका र अन्य 70 जना घाइते भएको बताइएको छ। गत हप्ता बाढ़ीका कारण 173 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका र बाढ़ी प्रभावित बासिन्दालाई तत्काल सहयोगको आवश्यकता भएको अधिकारीहरूले बताएका छन्। यसैबीच अफगानिस्तानका 3 प्रमुख शहरहरूमा तालिबान विद्रोही समूहले नियन्त्रण कायम गर्न खोजेपछि सेना र विद्रोही बीच हिजोबाट शुरू भएको भिडन्त आज पनि जारी छ। टर्कीको जंगलमा लागेको डढेलो बस्ती तथा रिसोर्टहरूमा सल्किने खतरा बढेपछि रिसोर्टमा बसेका विदेशी पर्यटक सहित स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ। दक्षिण पश्चिमी तटीय क्षेत्रमा रहेका रिसोर्टहरूमा छुट्टी मनाउन गएका पर्यटकहरूले भरिएको बेला आगो बस्तीमा सल्किने खतरा बढेपछि तटरक्षक जहाज निजी डुंगाहरूको सहायताले 3 वटा 5 तारे होटलमा रहेका पर्यटक सहित स्थानीयको उद्धार गरिएको स्थानीय संचार माध्यमले जनाएका छन्।
जुम्ला जिल्ला विद्युतको राष्ट्रिय प्रसारण लाइनमा जोडिएर आइतबारदेखि बत्ती बलेको छ। आइतबारदेखि उक्त लाइन मार्फत बत्ती बल्न शुरू भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव राज पाण्डेले जानकारी दिनुभयो। गएको असार 26 गतेदेखि कालीकोट हुँदै जुम्लाका विभिन्न भागमा नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले परीक्षण गर्दै 11 KVA प्रसारण लाइन जुम्ला पुगेको थियो। राष्ट्रिय प्रसारण लाइन जुम्ला पुगेसँगै जुम्लावासी उत्साहित भएका छन्। करिब 1,20,000 जनसंख्या रहेको जुम्लामा 95% नागरिक अझै अन्धारोमै बस्न बाध्य छन्। प्रतिनिधि सभाका सांसद गजेन्द्र बहादुर महतले सरकारले ढिलै भए पनि कर्णालीको गुनासो सुनवाई गरेको र अब बत्तीको दिगो व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो। धनुषामा जैविक मलको कारखाना स्थापना हुने भएको छ। निजी क्षेत्रको प्रयासमा जिल्लाको धनुषा धाम नगरपालिका वार्ड नम्बर 3 28 करोड़को लागतमा कारखानाको निर्माण हुन लागेको हो। कारखानाको प्रदेश नम्बर 2 भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र शाह र संघीय सरकारका कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव योगेन्द्र कुमार कार्कीले संयुक्त रूपमा शिलान्यास गर्नुभएको छ। आरोही फर्टिलाइजर प्राइभेट लिमिटेडले निर्माण गर्न लागेको सो जैविक मल कारखाना एक वर्ष भित्रमा सञ्चालन गर्ने गरी निर्माण अगाडि बढ़ाइएको कारखानाका सञ्चालक अंग कमल लामाले जानकारी दिनुभयो। सो कारखानाले पहिलो वर्षमा 7,500 मेट्रिक टन मल उत्पादन गर्ने सञ्चालक लामाले जानकारी दिनुभयो। सुनचानी व्यवसायीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा बिक्री गर्ने गरगहनाको भुक्तानी अब डिजिटल प्रणाली मार्फत गर्न सक्ने भएका छन्। नेपाल सुनचानी व्यवसाय महासंघ र गेटवे पेमेन्ट नेपाल बीच आइतबार डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता सम्पन्न भएको छ। दुई संस्था बीच भएको सम्झौता पश्चात सुनचाँदी व्यवसायले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा बिक्री गर्ने गरगहनाको भुक्तानी डिजिटल प्रणाली मार्फत गर्न सक्नेछन्। दाङका दुई स्थानीय तहका 7 जड़ीबुटीको पकड क्षेत्रका रूपमा विकास गरिने भएको छ। डिभिजन वन कार्यालय घोराईले घोराई उपमहानगरपालिका वार्ड नम्बर 18-19 तथा बंगला चुली गाउँपालिका वार्ड नम्बर 1-5 जड़ीबुटी पकड क्षेत्रको रूपमा विकास गर्न थालिएको हो। मानव र वन्यजन्तु बीचको द्वन्दलाई घटाएर व्यावसायिक मा जड़ीबुटी खेतीलाई प्रवर्धन गर्ने उद्देश्यले जड़ीबुटी पकेट क्षेत्र घोषणा गरी काम थालिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ। 7 यस वर्ष सहकारी मार्फत 71,000 भन्दा बढी जड़ीबुटीका बिरुवा रोपण गरिएको छ।
उहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार अजय बमबाट।
शैली स्मारक ए डिभिजन लीग कार्तिक 29 गतेबाट हुने पक्का भएको छ। यसअघि असोज 3 गतेबाट शुरू हुने भनिएको प्रतियोगिताको नयाँ मिति तय भएको हो। एन्फाले यसअघि ए डिभिजन लीग असोज 3 गतेबाट गर्ने बताएको थियो, तर ए डिभिजन क्लब र एन्फाको बैठकले नयाँ मिति तय गरेको हो। यही बीचमा नेपालमा साफ च्याम्पियनशीप हुने भएकाले पनि लीगको मिति पछाडि धकेलिएको हो। साफ च्याम्पियनशीप अक्टोबरको पहिलो साता हुने बताइएको छ। यसका साथै लीग विजेताको पुरस्कार राशि पनि बढ़ाइएको छ। अघिल्लो वर्षको भन्दा पुरस्कार रकम पनि बढ़ाइएको छ। यो पटकका लीगको विजेताले 75,00,000 रुपियाँ पाउनेछन्। त्यस्तै दोस्रो हुनेले 50,00,000 र तेस्रो हुनेले 25,00,000 पाउनेछन्। सबै क्लबले लीगको तयारीका लागि 20,00,000 रुपियाँ पाउनेछन्। यसपटकको लीगमा दुई टीम रेलिगेसनमा पर्ने भएका छन्, जसमा लीगको पुछारमा रहेको क्लब दोस्रो डिभिजनमा झर्नेछन्। लीग सिंगल राउण्ड रोबिनमा हुनेछ। यसअघि क्लबको बैठकमा 14 क्लबमा शीर्ष 8 टीमले सुपर 8 खेल्ने र त्यसमा शीर्ष हुने टीमले च्याम्पियन बन्ने सहमति भएको थियो, तर कोविडका कारण यो योजना रद्द भएको छ। यो पटकको लीगलाई एन्फाले 6 बनाउने र लीगसँगै राष्ट्रिय टीमलाई पनि गर्ने योजना बनाएको छ, तर राष्ट्रिय लीगको समय भने यकिन हुन सकेको छैन। शुक्रबार बसेको बैठकले कुनै ठोस निर्णय नहुँदा आइतबारका लागि बैठक सारेको थियो, तर राष्ट्रिय लीग के हुने भन्ने टुङ्गो लागेको छैन। जापानमा जारी टोकियो ओलम्पिकमा चीन शीर्ष स्थानमा रहेको छ। चीनले 23 स्वर्ण, 14 रजत र 13 काँस्य सहित 50 प्राप्त गर्दै शीर्ष स्थान ओगटेको हो। अमेरिका 20 स्वर्ण, 22 रजत र 16 काँस्य सहित दोस्रो स्थानमा छ। जापान 17 स्वर्ण, 5 रजत र 9 काँस्य सहित तेस्रो स्थान ओगटेको छ।
अब मौसम। हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेकाले प्रदेश 1 बागमती गण्डकी र लुम्बिनी लगायत बाँकी प्रदेशका 1-2 स्थानमा हल्का वर्षा भइरहेको छ। आगामी 24 घण्टामा देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम तथा प्रदेश 1 बागमती गण्डकी र लुम्बिनीका 1-2 स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 28.6 डिग्री सेल्सियस, न्यूनतम 21.4, वर्षा 11.6 मिलीमिटर। काठमाडौँको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस, न्यूनतम 20.6, वर्षा 0.2 मिलीमिटर। पोखराको अधिकतम तापक्रम 32.7 डिग्री सेल्सियस, न्यूनतम प्राप्त भएको छैन, वर्षा 1.9 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 32.8 डिग्री सेल्सियस, न्यूनतम 23.6, वर्षा 6.1 मिलीमिटर। र दिपायलको अधिकतम तापक्रम 34.4 डिग्री सेल्सियस, न्यूनतम 24 डिग्री सेल्सियस, वर्षा 27.3 मिलीमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा गए रातीको बाढ़ीले 20 घर टहरा बगायो। विभिन्न स्थानमा पुल बगाउँदा आवत जावत बन्द। नागरिकको जीवन रक्षा उद्धार र राहतमा खटिन सम्बन्धित निकायलाई गृहमन्त्री बालकृष्ण खाँडको निर्देशन। नेपालमा आज 2568 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। संक्रमित थप 18 जनाको मृत्यु। खोप लगाएको प्रमाणपत्र निशुल्क वितरण गर्न सम्बन्धित अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन। जुम्ला जिल्लाको खलंगा विद्युतको राष्ट्रिय प्रसारण लाइनमा जोडियो। र म्यानमारको सैनिक सरकारद्वारा सन् 2023 अगस्तसम्ममा संसदीय निर्वाचन गर्ने घोषणा। हौस् त, साँझ 7 समाचार सकियो। हाम्रो अर्को समाचार 8 अंग्रेजीमा प्रसारण हुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार।